नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश न्यौपानेसँगै कमल राणाको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
आजका लागि तय भएको सरकार र डाक्टर गोविन्द केसी पक्षको वार्ता अनिश्चित। सरकारी टोली आन्तरिक छलफलमा व्यस्त, केसी पक्ष वार्ताको पर्खाइमा।
नेपालमा कोरोना संक्रमितको संख्या 1,00,000 नाग्यो। आज 2,059 संक्रमित थपिए। मृत्यु हुनेको संख्या 600 पुग्यो। अनलाइनबाटै दशैंमा टीका लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध।
नेपालको विकासमा लगानी गर्न गैर आवासीय नेपालीलाई प्रधानमन्त्री ओलीको आग्रह। धरहरा पुननिर्माणका लागि 9 महिना म्याद थपियो।
यस वर्षको नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई दिइने। गरीब तथा भोकमरीमा परेकाहरूलाई खाना खुवाउन महत्वपूर्ण योगदान।
र राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा 11 जना मनोनित।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकार र अनसनर डाक्टर गोविन्द केसी पक्षको आजको लागि तय भएको वार्ता अनिश्चित बनेको छ। हिजो बिहानदेखि राति 8 बजेसम्म दुई पक्षबीच दुई चरणमा वार्ता भएको थियो। त्यसपछि आन्तरिक गृह कार्य गर्ने गरी आज फेरि वार्तामा बस्ने सहमति भएको थियो। तर सरकारी वार्ता टोलीले अहिलेसम्म वार्ताका लागि कुनै जानकारी नदिएको डाक्टर केसीको वार्ता टोलीका संयोजक डाक्टर जीवन छेत्रीले बताउनुभयो।
कुरा सबै मुद्दामा भयो, टुङ्गोमा चाहिँ अबको वार्ता नबसेसम्म के भयो भनेर भन्ने कुरै भएन। वार्ता कुराकानीको बिचमै छ, छिटो गरौँ भनेर हाम्रो प्रयास, ढिलो गर्ने सरकारी प्रयास चाहिँ अहिलेसम्म पानापान मात्रै छ, त्यति छ अहिले परिणाम।
थाहा संचार नेटवर्कसँग कुरा गर्दै डाक्टर छेत्रीले आफूहरूले आन्तरिक गृह कार्य सकेर वार्ताका लागि तयार रहे पनि सरकारी पक्ष आन्तरिक छलफलमै व्यस्तै रहेकाले वार्ताको टुङ्गो नलागेको हुन सक्ने बताउनुभयो। सरकारी वार्ता टोलीले वार्ता सकारात्मक बनेको र चाँडै अनसन तोडाउने बताए पनि सहमतिको कुनै संकेत नमिलेको केसी पक्षले जनाएको छ। डाक्टर छेत्रीले यस अघि जस्तै अनसन तोडाउने र सहमति कार्यान्वयन नहुने हो कि भन्ने आशंका भने कायमै रहेको बताउनु भएको छ।
सरकारको ढाडको निम्सो खाइ बताउने भने जस्तो भयो, तर हाम्रो चाहिँ अब अहिले डाक्टर केसीको जीवन रक्षाको लागि यो मागहरू पुरा गराएर अहिलेलाई सत्याग्रह तोड्नुको विकल्प छैन, तर सरकारको नियत हेर्दाखेरि चाहिँ अब शङ्का गर्ने ठाउँ त छ।
डाक्टर केसी यसपटक 6 बुँदे माग राख्दै 19 सत्याग्रहको आज 26 दिनमा हुनुहुन्छ। त्रिवी शिक्षण अस्पताल महाराजगंजमा अनसनमा रहनुभएका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या 1,00,000 नागेको छ। आज 2,059 नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या 1,00,676 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरका विभिन्न प्रयोगशालामा 13,279 नमूना आरटीपीसीआर परीक्षण गर्दा 732 महिला र 1,327 पुरूषमा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नयाँ संक्रमितमा काठमाडौँ उपत्यकाका मात्रै 1,409 रहेको जानकारी दिनुभयो। उहाँका अनुसार तीमध्ये काठमाडौँका 1,116, भक्तपुरका 130 र ललितपुरका 163 रहेका छन्। यसैगरी मकवानपुरमा 69, चितौनमा 51, मोरङमा 86, दाङमा 65, बाँकीमा 45 नयाँ संक्रमित थपिएका छन्। गत 24 घण्टामा 1,680 संक्रमित उपचारपछि स्वस्थ भई अस्पतालबाट डिस्चार्ज भएका छन्। यससँगै कुल संक्रमितको 72.5% अर्थात 73,023 उपचारपछि स्वस्थ भएका छन्। देशभर अझै 27,053 सक्रिय संक्रमित रहेका छन्। तीमध्ये 11,176 संस्थागत आइसोलेसनमा र 15,877 होम आइसोलेसनमा रहेका छन्। यस्तै 318 आइसियू र 75 भेन्टिलेटरमा उपचार चलिरहेको छ। हाल 500 बढी सक्रिय संक्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, सुर्खेत, भक्तपुर, चितवन, काठमाडौँ, ललितपुर र रूपन्देही रहेका छन्। मनाङ र मुस्ताङमा भने संक्रमित शून्य रहेको जिल्ला हुन्।
देशभर कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 600 पुगेको छ। स्वास्थ्य मन्त्रालयले आज थप 10 जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या 600 पुगेको पुष्टि गरेको हो। गत 24 घण्टामा 9 जना पुरुष र 1 महिला संक्रमितको मृत्यु भएको छ। आज पुष्टि भएका मृतकहरूमा सुनसरीका 68, 52, 46 वर्षका 3 जना, झापाका 52, 29 वर्षका 2, रूपन्देहीका 84, 47 वर्षका 2 जना, ललितपुरका 84 वर्षका पुरुष रहेका छन्। यस्तै काठमाडौँकी 87 वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ। नेपालमा कुल संक्रमितको 0.60% मृत्यु भएको सरकारी तथ्याङ्क छ।
सरकारले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितलाई कार्यवाही गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संक्रमित भएर पनि आइसोलेसनमा नबसेको पाइए पक्राउ गरेर संक्रामक रोग ऐन अनुसार कार्यवाही गर्न सिफारिस गरिएको जनाएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमण भएर पनि आइसोलेसनमा नबस्ने व्यक्ति भए जानकारी दिन आग्रह गर्दै त्यस्ता व्यक्तिलाई 6 महिनासम्म जेल सजाय हुने गरी कार्यवाही गरिने बताउनुभयो।
कोभिड-19 पोजिटिभ आएका व्यक्तिहरू आइसोलेसनमा नबसेको पाइएकोले यस्तो अवस्थामा घर परिवार छिमेकीले समेत अनुगमन गरी हेरी पत्ता लगाइकन खबर गरिदिनु हुन अनुरोध छ। यदि कसैले पोजिटिभ आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको छ, अरूको सम्पर्कमा आएको छ भने संक्रामक रोग ऐन अनुसार 6 महिना चाहिँ जेल सजायसम्म हुने व्यवस्था छ। हामीले चाहिँ गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूलाई चाहिँ सूचना गरिसकेका छौँ र यही अनुसार चाहिँ आइसोलेसनमा नबस्ने व्यक्तिहरूलाई पक्रेर सजाय दिन पनि हामी अनुरोध गर्दछौँ।
उहाँले कोरोना परीक्षण गर्न स्वाब दिएको भए रिपोर्ट नआउन्जेल अनिवार्य क्वारेन्टाइनमा बस्न पनि आग्रह गर्नुभएको छ। स्वाब परीक्षण गर्न दिने तर रिपोर्ट नआउँदै आफ्नो नियमित काम गरिरहेको पाइएको भन्दै उहाँले स्वाब परीक्षण गर्न दिएको भए एक्लै एकान्तवासमा बस्न आग्रह गर्नुभयो। यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसपटकको दशैंमा अनलाइन र फोनबाट आशीर्वाद लिन आग्रह गरेको छ। घरमै बसेर धुमधामका साथ दशैं मनाउन सकिने भन्दै मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले मान्यजनबाट आशीर्वाद लिन जाने क्रममा यात्रा नगर्न र पाका कहाँ गएर टिका नलगाउन आग्रह गर्नुभयो। मन्त्रालयले यसपटकको दशैंमा भिडभाडमा किनमेल नगर्न र पुरानै लुगामा दशैं मनाउन सुझाएको छ। घरमै पूजाआजा गरी आफैले बनाएका खानेकुरा खाई दशैं मनाऊ आजको नियमित कोभिड-19 प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले भन्नुभयो।
यसपालि दशैं संयमित भई भिडभाडमा सपिङ नगरी भएकै लुगा कपडा सरसामानको उपयोग गरी पुरानै लुगा लगाई घरमा पूजाआजा गरी घरैमा बनाइएका खानेकुराहरू घरकै सदस्य मात्र मिलेर खाउँ, मान्यजनसँग आशीर्वाद लिन जाने क्रममा यात्रा नगरौँ र धेरै बुढापाकासँग गएर यसपटक टिका नलगाउँ, अनलाइन वा फोनबाट आशीर्वाद लिउँ, धेरै भिडभाडमा जम्मा भई खाने र टिका लगाउने काम नगरौँ।
सरकारले कोभिड-19 संक्रमण समुदाय स्तरमा फैलिएको बारे एन्टीबडी परीक्षण गर्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा एन्टीबडी परीक्षणका लागि विज्ञ सहितको प्राविधिक टोली आजदेखि 7 वटै प्रदेशमा खटाएको छ। काठमाडौँमा तालिम दिएपछि टोलीलाई आज प्रदेश खटाइएको हो। महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले कोभिड-19 संक्रमण समुदाय स्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको बताउनुभयो। अध्ययनबाट नेपालमा समुदाय स्तरमा संक्रमण फैलिएको छ वा छैन, फैलिएको भए कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उहाँले जानकारी दिनुभयो। टोली आज सम्बन्धित स्थानीय तहमा पुगेर भोलि शनिबार स्थानीय प्राविधिकसँग तालिम गरेपछि पर्सी आइतबारदेखि रगतको नमूना संकलन गर्नेछ। नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको सरकारको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-19 रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको बताउनु भएको छ। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति एनआरएनएको दोस्रो ज्ञान सम्मेलनलाई भर्चुअल रूपमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले औषधिमय नेपालीको भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्न पनि आग्रह गर्नुभयो। आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगबाट कोरोना विरुद्धको लडाईँ लडिएकाले नेपालका बहुमूल्य जडीबुटी र भान्सामा प्रयोग भइरहेका औषधिमय गुण भएका वस्तु शब्दको प्रयोग बढ्दो रहेको उल्लेख गर्नुभयो। उहाँले गैर आवासीय नेपालीको पनि ज्ञान सीप र लगानी आह्वान समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशातर्फ अघि बढेकाले जीविकाका लागि बाध्यतावश विदेश जाने स्थिति अन्त्य गरी स्वदेशमै श्रम र सीपको प्रयोग गर्न सक्ने आधार निर्माणमा गैर आवासीय नेपालीको पनि भूमिका हुनुपर्नेमा जोड दिनुभयो। उहाँले जीविकाकै लागि बाहिर जाने बाध्यता अब नेपालीलाई नपर्ने पनि बताउनुभयो।
हामीले सम्पूर्ण क्षेत्रहरूमा आजसम्म उपलब्ध ज्ञानको प्रयोग गर्ने, आफूले ज्ञानको सिर्जना गर्न खोज्ने, नलेजको, प्रविधिको, सिपको आफूले विकास गर्न खोज्ने, आफूले विकास गर्न नसकेका वा आफूसँग उपलब्ध नभएका कुराहरू बाहिरबाट ट्रान्सफर गरेर लिने, बाहिरबाट लिने कुराको सन्दर्भमा विदेशमा पढ्न गएका हाम्रा विद्यार्थीहरू, गैर आवासीय नेपालीहरूले आर्जन गरेका ज्ञान सिप अथवा प्राविधिक नलेजहरू, विज्ञान सम्बन्धी जानकारीहरू अथवा इनोभेटिभपन, यी सबै कुराहरू हाम्रा निम्ति अत्यन्तै उपयोगी हुन सक्दछन्। यस्तो बेलामा म आग्रह गर्न चाहन्छु सबै नेपाली डायस्पोराका साथीहरूलाई कि हामीले आफ्नै देशमा समृद्धि भयो भने यसको अर्थै बेग्लै, महत्त्व नै बेग्लै। समृद्धि हुने बित्तिकै आफ्नै देशमा मात्रै बस्न सकिन्छ वा बसिन्छ भन्ने कुरा छैन। आवधिक हिसाबले हामी बाहिर पनि जान सक्छौँ, बाहिर पनि बस्न सक्छौँ, तर जीविकाका लागि बाहिर जानुपर्ने बाध्यता हामीलाई नहोस्।
अब ज्ञान लिनका लागि भन्दा दिनका लागि देश विकसित बनाउन जरुरी रहेको उहाँको भनाइ छ। प्रधानमन्त्री ओलीले नेपालमा अब हिंसात्मक गतिविधिहरू स्वीकार्य नहुने पनि प्रष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले सरकारले आर्थिक, सामाजिक समानता, जागरणका क्षेत्रमा आश्चर्यजनक उपलब्धिहरू हासिल गरेको दावी समेत गर्नुभयो।
हामी प्रयासहरू गरिरहेका छौँ र नतिजाहरू प्राप्त गरिरहेका छौँ। वर्तमान सरकार बनेपछि कोभिड भन्दा अगाडि 7% भन्दा बढीको आर्थिक वृद्धि दर हामीले हासिल गरिरहेका थियौँ र तीव्र आर्थिक वृद्धि दर गर्ने दुनियाँका 10 देशहरूभित्र पर्न सफल भएका छौँ। हामी पछाडि छौँ, तर हामी जुन उत्साहका साथ अगाडि बढेका छौँ र जुन उपलब्धिका साथ अगाडि बढेका छौँ त्यसले हामीलाई एउटा नयाँ आत्मविश्वास सिर्जना गरेको छ। हामीले आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, समानताका क्षेत्रमा, जागरणका क्षेत्रमा आश्चर्यजनक उपलब्धिहरू हासिल गरेका छौँ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आइसर अर्थात् माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपाली दशैं र तिहारमा खुसियाली। आइचरका बस, ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योर साथ फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 नगद छुट, साथै मोटरसाइकल, स्कूटर, मोबाइल, ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका र निशुल्क सामग्री सहित 2 फ्री सेड्युल सर्भिसिङ। आइचरका बस, ट्रक र टिप्परमाथि ढुक्कको लगानी, त्यसमाथि उपहारै उपहार, छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 9803-11518 र 9803-11549 सम्पर्क गर्नुहोस्। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
भू उपयोग ऐन बनेको लामो समयसम्म पनि नियमावली नबनाई जग्गाको किताकाट पोकुवा गरिएपछि संसदीय समितिले प्रश्न उठाएको छ। ऐन बनेको 2 बितिसक्दा समेत नियमावली नबनाई किताकाट फुकुवा गर्ने निर्णय संविधान र ऐन विपरीत भएको भन्दै संसदीय समितिले प्रश्न उठाएको हो। नियमावली नबनाई प्रशासनिक आदेशका भरमा निर्देशिका चलाउने काम प्रत्यायोजित विधायनको सिद्धान्त विपरीत भएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले बताउनुभयो। संविधान र भू उपयोग ऐन विपरीत काम भएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाउने निर्णय पनि समितिले गरेको उहाँले जानकारी दिनुभयो।
नियमै नबनिकन, निर्देशिकाहरू नबनिकन पुरानै निर्देशिकाहरूले काम चलाउनु पर्ने अवस्था सिर्जना हो। त्यस कारणले अब हामी यस सम्बन्धमा किन आजसम्म नियमावली नबने, किन निर्देशिकाहरू आदेशको भरमा चलाउने गरे, यो चाहिँ प्रत्यायोजित विधायकको सिद्धान्त विपरीत भयो, संविधान विपरीत भयो, भू उपयोग ऐनको विपरीत भयो। त्यसर्थ आगामी मंगलबार 11:30 बजे माननीय मन्त्री तथा सचिवज्यूलाई बोलाएर यसबारे छलफल गरेर आवश्यक निर्णय गर्ने कुरा आज निर्णय भयो।
उहाँले सम्बन्धित मालपोतका हाकिमहरूको तजबिनमा कित्ताकाट खुलाइएको आरोप समेत लगाउनु भएको छ। मन्त्रालयले कित्ताकाट फोकुवा गर्ने प्रशासनिक ढाँचाको आदेश दिए पनि 2076 वैशाखमा समितिले दिएको निर्देशन अभिलेख समेत नगरिएको उहाँले बताउनुभयो। सांसद र आदेशम अधिकारीले निर्देशिका बनाउनु नियमावली बनाउनु पूर्व शर्त भए पनि त्यसो हुन नसकेको बताउनुभयो। जुन अर्थ लगाए पनि हुने खालको आदेश दिएर कित्ताकाट खुलाइएको उहाँको आशय थियो। 2075 साल कार्तिकमा मन्त्री परिषदले ऐन पारित गरे पनि अहिलेसम्म नियमावली बन्न सकेको छैन। तर 2074 सालदेखि बन्द रहेको कृषि योग्य जग्गाको कित्ताकाट गत भदौ 22 गतेबाट खुल्ला गर्ने निर्णय मन्त्रालयले गरेको छ। यसअघि 2074 र 75 सरकारले जग्गाको खण्डीकरणका सम्बन्धमा रोक्न जारी रहेको आदेशलाई बदर गर्दै कित्ताकाट फुकुवा गरिएको हो। यद्यपि सरकारले कित्ताकाट फुकुवा गर्ने निर्णय गरेसँगै सर्वोच्चमा मुद्दा परेको छ। मुद्दा हाल विचाराधीन अवस्थामा छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा पुननिर्माणको म्याद थप गरेको छ। प्राधिकरणले 2077 असोज 20 गते भित्रमा धरहरा निर्माण सक्ने गरी रमन कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो। गोर्खा भूकम्पका कारण भत्किएको धरहरा पुननिर्माण निर्धारित समयमा आधा पनि सक्न मुस्किल भएको छ। धरहरा पुननिर्माणको काम समयमा नसकिएको भन्दै निर्माण कम्पनीले सरकारसँग 21 महिना थप म्याद मागेको थियो। तर राष्ट्रिय पुननिर्माण प्राधिकरणले थप 9 महिना अर्थात् आगामी 2078 भित्र सक्ने गरी म्याद दिएको छ। सम्झौता भएपछि रमन कन्स्ट्रक्सनले 2075 कार्तिक महिनादेखि निर्माण कार्य शुरू गरेको थियो। कोविड 19 को संकटका कारण लकडाउन हुँदा निर्माण प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले 21 महिना थप समय माग गरे पनि प्राधिकरणले 9 महिना समय थपेको हो। रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर श्याम चन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नु परेको बताउनुभयो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो। हवाई क्षेत्रका सम्बन्धमा उहाँहरूबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगंज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउने बारे कुरा भएको मन्त्रालयले जनाएको छ। कोविड 19 का कारण बन्द रहेको काठमाडौँ र भारतका विभिन्न शहरबीचको उडान चाँडै खोल्नेबारे पनि उहाँहरूबीच कुराकानी भएको थियो। त्यस्तै संस्कृतिका क्षेत्रमा पशुपति लुम्बिनी जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्नेबारे पनि छलफल भएको थियो।
सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई बढुवा गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले सहसचिव पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। 4 वर्ष अघि पाकिस्तानको राजदूतको कार्यकाल समाप्त गरेर फिर्ता भए यता मन्त्रालयमै वरिष्ठ सहसचिवको रूपमा उहाँ कार्यरत हुनुहुन्थ्यो। परराष्ट्र सचिव शंकरदास बैरागी मुख्य सचिवमा नियुक्ति भएपछि पौड्याललाई परराष्ट्र सचिवको जिम्मेवारी दिइएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति योजना र लक्ष्यका अनुसार सरकारले काम गर्ने बताउनु भएको छ। प्रदेश नीति तथा योजना आयोगले तयार पारेको दिगो विकासका लक्ष्यहरू बागमती प्रदेशको अवस्था तथा मार्गचित्र विमोचन गर्दै उहाँले नीति अनुसार काम नभए उद्देश्य प्राप्ति नहुने बताउनु भएको हो। अहिले पनि तीनै तहले विकासमुखी भन्दा पनि वितरणमुखी बजेट प्रस्तुत गरिरहेको भन्दै यसलाई सुधार्न जरूरी रहेको उहाँले औल्याउनु भयो। उहाँले मौलिक हकको अनुभूति हुने गरी कार्यान्वयन गर्ने दायित्व तीनै तहका सरकारको भएको पनि स्पष्ट पार्नुभयो।
बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द विरूद्ध जिल्ला अदालत बैतडीमा मुद्दा दायर भएको छ। नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेश सिंह भण्डारीले अध्यक्ष चन्द विरूद्ध अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको हो। गाउँपालिकाबाट विभिन्न सूचना माग गर्दा अध्यक्ष चन्दले फेसबुक मार्फत गाली बेइज्जती गरेको भन्दै भण्डारीले अदालतमा मुद्दा दर्ता गर्नुभएको हो। अध्यक्ष चन्द विरूद्ध अदालतमा मुद्दा दर्ता भएको जिल्ला अदालत बैतडीका श्रेष्ठदार जनक सिंह बोहराले पुष्टि गर्नुभएको छ। अध्यक्ष चन्दलाई म्याद बुझाउनका लागि अदालतले कर्मचारी खटाउने र म्याद बुझेको 36 दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने श्रेष्ठदार बोहराले जानकारी दिनुभएको छ।
यही असोज 17 गते भक्तपुर नगरपालिका 8 कालाचामा बसभित्र 17 वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एकजना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरी संघको समन्वयमा भद्रपुरका 22 वर्षीय दिपेश राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। दिपेशले किशोरीलाई नशालु औषधि खुवाई रत्न पार्कबाट बसभित्र राखेर भक्तपुर पुर्याई बलात्कार गरी अर्को बसमा लगी छाडेर भागेका थिए। यसअघि प्रहरीले अन्य दुईजनालाई पक्राउ गरिसकेको छ। हिजो साँझ झापाबाट पक्राउ परेका दिपेशलाई पनि भक्तपुर ल्याएर अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक तारादेवी थापाले बताउनु भयो। उहाँका अनुसार दिपेशले रत्न पार्कबाट किशोरीलाई पानीमा बेहोस हुने औषधि खुवाएर भक्तपुर पुर्याएको स्वीकारेका छन्। उनले बलात्कार गरी रत्न पार्क भक्तपुर रोडमा चल्ने 2312 नम्बरको बसमा छाडेर गएपछि किशोरीमाथि सोही बसका चालक सिन्धुपाल्चोक घर भएका 22 वर्षीय निरकुमार खड्का र सूर्यकुमार श्रेष्ठले फेरि पटक पटक बलात्कार गरेका थिए। शुक्रबार रातिदेखि शनिबार मध्याहसम्म बलात्कारमा परेकी ती युवतीलाई प्रहरीले उद्धार गरी सेवाघरको संरक्षणमा पठाएको छ। पक्राउ परेकामाथि अदालतबाट दोस्रो पटक 7 दिनको म्याद थप गरी जबरजस्तीकरणी एवं बलात्कारको अभियोगमा मुद्दा अगाडि बढाइएको प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घरतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उहाँलाई कोरोना पोजिटिभ देखिएको प्रदेश सभा सचिवालयले पुष्टि गरेको छ। हिजोदेखि ज्वरो आएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान द्रुत स्वाब परीक्षण मार्फत उहाँको पीसीआर जाँचिएको थियो। कोरोना पुष्टि भएपछि उहाँ सरकारी निवासको आइसोलेसनमा बस्नु भएको छ। यसअघि लुम्बिनी प्रदेशका कानून मन्त्री कुलबहादुर केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। आज बिहान गरेको कोरोना परीक्षणमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो। सभामुख र मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशका अन्य हाई प्रोफाइल व्यक्ति पनि जोखिममा परेका छन्।
मोर देन मेल भन्ने नाराका साथ आज 146 विश्व हुलाक दिवस मनाइएको छ। विश्वभरका मानिसहरू बीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा संचारको आवश्यकता महसुस गर्दै सन् 1874 अक्टोबर 9 विश्व हुलाक संघको स्थापना भएको थियो। सोही दिनको सम्झनामा विश्व हुलाक दिवस मनाउने गरिएको हो। नेपालमा भने विश्व हुलाक संघको सदस्यता लिएको सन् 1956 नै हुलाक दिवस मनाउन थालिएको हो। नेपालमा विक्रम सम्वत 1935 हुलाक घरको स्थापना भई संस्थागत रूपमा हुलाक सेवा प्रारम्भ भएको थियो।
कर्मचारीमा कोरोना देखिएपछि काभ्रेको धुलेखेल स्थित जिल्ला स्वास्थ्य कार्यालय र मालपोत कार्यालय सिल गरिएको छ। स्वास्थ्य र मालपोत कार्यालयका सबै सेवा बन्द हुने गरी सिल गरिएको हो। स्वास्थ्य कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो। मालपोत कार्यालय भने असोज 30 गतेसम्मका लागि सेवाग्राहीलाई दिइने नियमित सेवा पूर्ण रूपमा बन्द गरिएको सूचनामा उल्लेख छ।
कञ्चनपुरको बेलौरी नगरपालिकाका 3 जना कर्मचारीमा कोरोनाको संक्रमण भएपछि नगरपालिका कार्यालय एक सातासम्मका सेवाका लागि बन्द गरिएको छ। नगरपालिका कार्यालयमा कार्यरत 3 जना कर्मचारी र अन्य 3 जना गरी जम्मा 6 जनामा COVID-19 संक्रमण देखिएपछि आजदेखि 29 गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले जानकारी दिनुभयो।
नेपाली कंग्रेसका केन्द्रीय पूर्वको साध्यक्ष रामबाबु प्रसाई खनुपरु देवप्रकाहको 900 वर्षको उमेरमा निधन भएको छ। आज दिउँसो चाबेलस्थित ओम अस्पतालमा उपचारका क्रममा प्रसाईको निधन भएको हो। प्रसाईलाई उच्च ज्वरो तथा श्वास प्रश्वासमा समस्या आएपछि 1 साता अघि ओम अस्पतालमा भर्ना गरिएको थियो। उहाँमा कोरोना संक्रमण भएको पाइएको थियो। प्रसाई राजनीतिसँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो। झापाका स्थायी बासिन्दा प्रसाई पछिल्लो समय सपरिवार काठमाडौँमा बस्दै आउनुभएको थियो। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल मार्फत प्रसाईको निधन भएको जनाउँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
नेपाली कंग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई पितृशोक परेको छ। उहाँका 79 वर्षीय पिता डाक्टर रामबहादुर थापाको आज मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। थापाको निधनप्रति कंग्रेसले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका 13 का वडाध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ। लामो समयदेखि टाइफाइड र निमोनियाबाट पीड़ित न्यौपानेलाई उपचारका लागि तुलसीपुर लैजाँदै गर्दा बाटोमै निधन भएको नगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाङ्गीले जानकारी दिनुभयो। यसैबीच वडाध्यक्ष न्यौपानेको निधनमा नगर प्रमुख घनश्याम पाण्डेले विज्ञप्ति जारी गरेर शोक व्यक्त गर्नुभएको छ।
कंग्रेस निकट नेपाल विद्यार्थी संघ नेभी संघले त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक प्रेम बहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ। अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरी कार्यवाही गर्न माग गर्नुभयो। शान्तिपूर्ण आन्दोलन मार्फत वार्ताका माध्यमबाट गरिएको सहमति लागू नगर्ने प्रपञ्च रचेर पदाधिकारीको निर्देशनमा उप प्राध्यापकमाथि आक्रमण भएको नेभी संघको ठहर छ।
गुण्डागर्दीमा संलग्न भएको आरोपमा राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ। सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङ प्रहरी उपरीक्षक एसपी महेन्द्र खड्काले जानकारी दिनुभयो। सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका छन्। प्रहरीले उनको क्रसर पनि बन्द गराएको छ।
मकवानपुरमा ट्राक्टरको ठक्करबाट 1 जनाको मृत्यु भएको छ। धरान चतरा सड़क खण्ड अन्तर्गत हेटौँडा 18 भर्लेमा हटियाबाट ठुलदमार तर्फ जाँदै गरेको अल्फाबेटा नखुलेको 39-26 नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा पैदल यात्री हेटौँडा 17 बस्ने शर्मिला विकको घटनास्थलमै मृत्यु भएको हो।
कोरोना महामारीका कारण दानाको मूल्यमा वृद्धि भएसँगै अण्डा उत्पादन घटेको अण्डा उत्पादन किसानले बताएका छन्। दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा 40% गिरावट आएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ।
बैतडीको पाटन नगरपालिकाका 2 जना कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिकालाई 1 हप्ताका लागि सील गरिएको छ। यही असोज 30 गतेसम्म नगरपालिका र 10 वटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण दत्त पन्तले जानकारी दिनुभयो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। सन् 2020 नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमलाई प्रदान गरिने भएको छ। 1 वर्षमा 88 देशका 9,70,00,000 मानिससम्म सहयोग पुर्याउन सफल राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले नोबेल शान्ति पुरस्कार पाउन सफल भएको हो। नर्वेको नोबेल कमिटिका अध्यक्ष बेरिट राइस एडरसनले नोबेल शान्ति पुरस्कारको घोषणा गर्नुभएको छ। उहाँले सन् 2019मा 88 देशका करिब 10 करोड़ मानिससम्ममा विश्व खाद्य कार्यक्रमले सहायता पुर्याएको भन्दै प्रशंसा समेत गर्नुभयो। विश्व खाद्य कार्यक्रम विश्वभरका मानिसको भोक मेटाउने र खाद्य सुरक्षालाई बढ़ावा दिने सबैभन्दा ठूलो संगठन हो। संगठनले कोरोनाका क्रममा विश्वभरमा गरीब तथा भोकभरीमा परेकालाई खाना खुवाउनका लागि अहम भूमिका खेलेको थियो।
नेपाल परिवेशमा अब खेल समाचार। इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स राजस्थान रोयल्स विरूद्ध ब्याटिङ गरिरहेको छ। शारजाह रंगशालामा राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि दिल्ली फर्स्ट ब्याटिङमा तानिएको हो। दिल्लीले ताजा अवस्थामा 8.1 ओभर खेल्दै 3 विकेटको क्षतिमा 70 रन बनाएको छ। आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यसहित मैदान उत्रिएको दिल्लीले आजको खेलमा पनि सन्दीपलाई भने खेलाएको छैन। यसअघि खेलेका 5 मध्ये 4 खेलमा जित निकालेको दिल्ली 8 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। 1 खेल बढी खेलेको मुम्बई इण्डियन्स समान अङ्कसहित शीर्ष स्थानमा छ। 5 मध्ये 2 खेलमा मात्रै जित निकालेको राजस्थान पुच्छारबाट दोस्रो स्थानमा छ।
र सरकारले राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा 11 जनालाई मनोनित गरेको छ। मन्त्री परिषदको बैठकले परिषदमा थप 11 जना सदस्यलाई मनोनित गरेको हो। प्रदेश नम्बर 1 पूर्व फुटबलर हरि खड्का खस आर्य समुदायको कोटामा सदस्य बन्नुभएको छ। प्रदेश नम्बर 2 मानदेव जहरा मधेसी दलित कोटामा, बागमतीबाट पुणेन्द्र विक्रम लाखी जनजाति कोटामा, गण्डकी प्रदेशबाट राजेश कुमार गुरुङ जनजाति कोटामा चयन हुनुभएको छ। त्यसै गरी प्रदेश नम्बर 2 मोहम्मद शाही शेख मुस्लिम समुदाय कोटामा, कर्णाली प्रदेशबाट नन्दा बस्याल महिला कोटामा बन्नुभएको छ। यस्तै सुदूरपश्चिमबाट केन्द्र कुँवर पिछडिएका क्षेत्रको कोटामा चयन हुनुभएको छ भने प्रदेश नम्बर 1 चन्द्र वन्दना राई महिला कोटामा र प्रदेश नम्बर लुम्बिनी प्रदेश बाट सुमित्रा चौधरी थारू महिला कोटामा पर्नु भएको छ। संघको सिफारिसमा हुने 2 महिला कोटामा रेणुका श्रेष्ठ, सुवर्ण केशरी श्रेष्ठ चयन हुनुभएको छ। राष्ट्रिय खेलकुद विकास ऐनले 37 बोर्ड सदस्यको व्यवस्था गरेको छ। ऐनको प्रावधान अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साउन 15 6 बोर्ड सदस्य नियुक्त गर्नुभएको थियो।
हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
आजका लागि तय भएको सरकार र डाक्टर गोविन्द केसी पक्षको वार्ता अनिश्चित, सरकारी टोली आन्तरिक छलफलमा व्यस्त, केसी पक्ष वार्ताको पर्खाइमा।
नेपालमा कोरोना संक्रमितको संख्या 1,00,000 नाग्यो। आज 2,059 संक्रमित थपिए, मृत्यु हुनेको संख्या 600 पुग्यो। अनलाइनबाटै दशैंमा टीका लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध।
नेपालको विकासमा लगानी गर्न गैर आवासीय नेपालीलाई प्रधानमन्त्री ओलीको आग्रह। धरहरा पुननिर्माणका लागि 9 म्याद थपियो।
यस वर्षको नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई दिइने। गरीब तथा भोकमरीमा परेकाहरूलाई खाना खुवाउन महत्वपूर्ण योगदान।
र आइपीएलमा दिल्ली क्यापिटल्स राजस्थान विरुद्ध ब्याटिङमा।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। दिनेश र कमल बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।